अब यहाँ तक तो आपको वो बता दिया जो आपने करना है। तो अगला सवाल होता है फिर करने वाले कितने हैं? बहुत थोड़े। क्यों? उसकी वजह बातें, दुश्मन ताक में है। रको नंबर 6, 53 से 60। वकुल इबादी यकुलुल्लती अहसन। शैतान खुला दुश्मन है। अब ये पूरा किस्सा आप सुने और फिर इसके अंदर से कुछ मॉरल्स लेंगे एंड पे इंशाल्लाह। और मेरे बंदों से कह दीजिए कि वो बहुत ही अच्छी बात मुंह से निकाला करें, क्योंकि शैतान आपस में फसाद डलवाता है। बेशक शैतान इंसान का खुला दुश्मन है। इसको नोट कीजिए। इसको कहते हैं एक चुप सौ सुख, नजा मन समत, निजात पा गया जो चुप रहा। ये आयत जॉइंट फैमिली सिस्टम में रहने वालों के लिए अक्सीर है, इकट्ठे मिलकर दीन का काम करने वालों के लिए नागुजीर है कि सोच के बोलो। कभी हम बेतकल्फी में ज़्यादा बोलते हैं, कभी हम गुस्से में ज़्यादा बात करते हैं। जो हमारे बड़े कहा करते थे ना, पहले सोचो फिर बोलो। हम पहले बोलते हैं फिर अगला सोच में पड़ जाता है, फिर हमें होता है कि ये क्या हुआ। कम बोलो, कम बोलो, कम बोलो। कम बोलने का तरीका क्या है, नुस्खा क्या है कि अपने बारे में जानते हैं। इस पे बहुत कुछ हो सकता है। कुछ वर्कशॉप्स कीजिए, साइलेंट मोड में रहिए दिन में कुछ दिन, कुछ वक्त। अगर आप इस रमज़ान के ये जो दिन है ना, इसमें कम बोलने की प्रैक्टिस कर लें। घर में बैठकर एक कर लीजिए सेटल अप कि बेटा मैं कम बोलूँगी। आप खुद ही ज़रा सोच के रहिएगा। आप भी जाके अपने ये घुपले मुपले बच्चे ना को कहे बेटा बेटी मैं ज़्यादा नहीं डांटूँगी, ज़रा आप सीधे रहिएगा। आप हैरान होंगे, बच्चे भी ठीक हो जाएंगे। तो क्या पता चला? कम बोलिए, शैतान गलत बुलवा देता। आप अक्सर लोगों को ये कहते सुनेंगे कि मेरा ये मतलब तो नहीं था, मैंने ये तो नहीं कहा था। यानी ये जो सफाइयाँ पेश करनी पड़ती हैं उसकी वजह यह आया था। पहले जो बोलते हैं तो फिर सफाइयाँ, तो सफाइयाँ पेश करने से बेहतर नहीं कि बोलेंगे? आप एक बोर्ड पे कुछ लिखे हैं फिर मिटाते फिरें, फिर मिटे ना तो उसको जाकर ऊपर से पता नहीं क्या क्या सोल्यूशन की अरेज करने का क्या फ़ायदा, सफ़ा ख़राब हो जाता है उससे। पहले ही सोच के लिखिए। तुम्हारा रब तुमसे बनिस्बत तुम्हारे बहुत ज़्यादा जानने वाला है। वो अगर चाहे तो तुम बेरहम कर दे, या अगर चाहे तो तुम्हें अजाब दे। हमने आपको इनका ज़िम्मेदार ठहरा कर नहीं भेजा। आसमान और ज़मीन में जो भी आपका रब है सबको वो बखूबी जानता है। हमने बास पैगम्बरों को बास पर बेहतरी और बरतरी दी है, और दाऊद अलैहिस्सलाम को ज़बूर हमने अता फरमाई। कह दीजिए कि अल्लाह के सिवा जिन्हें तुम माबूद समझ रहे हो इन्हें पुकारो, लेकिन ना तो वो तुमसे किसी तकलीफ़ को दूर कर सकते हैं और ना बदल सकते हैं। जिन्हें ये लोग पुकारते हैं खुद वो अपने रब के तकर्रुब की जस्तजू में रहते हैं कि इनमें से कौन ज़्यादा नज़दीक हो जाए। वो खुद इसकी रहमत की उम्मीद रखते हैं और इसके अजाब से खौफजदा रहते हैं। बात भी यही है कि तेरे रब का अजाब डरने की लायक ही, यानी डरने की चीज़ की है, यानी निडरना हो जाओ। जितनी भी बस्तियां हैं हम क़यामत के दिन से पहले पहले या तो इन्हें हलाक कर देने वाले हैं या सख्त तर सज़ा देने वाले हैं। ये किताब में लिखा जा चुका है। हमें निशानात यानी मौजज़ात के नाज़िल करने से रोक सिर्फ इसी की है कि अगले लोग इन्हें झुटला चुके हैं। हमने समूदियों को बतौर बसीरत की ऊँटनी दी, लेकिन उन्होंने इस पर जुल्म किया। हम तो लोगों को धमकाने के लिए ही निशानी भेजते हैं। और याद करो जबकि हमने आपसे फरमा दिया कि आपके रब ने लोगों को घेर लिया है, यानी ऐनी रुयत आंखों से देखना, जो भी मेराज के मौके पर चीज़ें आपको दिखाई थी वो लोगों के लिए साफ साफ आजमाइश की थी। और इसी तरह वो दरख्त भी जिससे कुरान में इजहार नफरत किया गया है। हम इन्हें डरा रहे हैं लेकिन ये इन्हें और बड़ी सरकशी में बढ़ा देता है। वाकया मेराज का तस्करा शुरू में भी था, इधर भी है। इतना अनयूजुअल वाकया था कि उस वक़्त भी उसका बहुत रिस्पॉन्स हुआ। कुछ लोगों ने अल्लाह के नबी की ज़ुबान से जब जहन्नम की कुछ बातें सुनी तो उस पर बातें कर दी, उसी के ऊपर ये बात आई। तो आपके मेरे अमल का नुक्ता क्या है कि लोगों से अच्छी और भली बात करें। मीठे बोलों से दिल जीता जाता है। शर से कभी खैर नहीं आई, झगड़ों से कभी भी कोई आपका मोतकिद नहीं हुआ। किसी को अगर इज्जत मिली तो बोलने से। वो कहते हैं ज़ुबान शीरी मुल्क गिरी, यही ज़ुबान अर्श पर चढ़ाती है, यही ज़ुबान अर्श से नीचे गिराती है। और मुश्किल में सिर्फ अल्लाह को पुकारना है। اللہ کے کسی حکم سے سرکشی نہیں کرنی. اور آگے اب شیطان کا کھلا چیلنج آئے 61 سے 70 میں, رکو نمبر 7. اس کو ذرا اپنے دشمن ہونے کے ناطے سے سنیے گا. وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ فَسَجَدُوا إِلَّا إِبْلِيسَ, جب ہم نے فرشتوں کو حکم دیا کہ آدم کو سجدہ کرو تو ابلیس کے سوا سب نے کیا. اس نے کہا کہ کیا میں اسے سجدہ کروں جسے تو نے مٹی سے پیدا کیا ہے؟ اچھا دیکھ لے اسے, تو نے مجھ پر بزرگی تو دی ہے, لیکن اگر مجھے بھی قیامت تک تو نے ڈھیل دی تو میں اس کی اولاد کو سوائے تھوڑے سے لوگوں کے اپنے بس میں کر لوں گا. اس کو ہائی لائٹ کریں, آپ کی اولادیں ہٹ لسٹ پہ ہیں. ارشاد ہوا کہ جا, ان میں سے جو بھی تیرا تابے دار ہو جائے گا تو تم سب کی سزا جہنم ہے جو پورا پورا بدلہ ہے. ان میں سے تو جسے بھی اپنی آواز سے بہکا سکے گا بہکا لے, نوٹ کریے شیطانی آوازیں, اور ان پر اپنے سوار اور پیادے چڑھا لا, اور ان کے مال اور اولاد میں سے اپنا بھی حصہ لگا, اور انہیں جھوٹے وعدے دے لے. ان سے جتنے بھی وعدے شیطان کے ہوتے ہیں سب کے سب سراسر فریب ہیں. میرے سچے بندوں پر تیرا کوئی قابو اور بس نہیں. یہ ہے جی مخلصین. شیطان ڈرتا, پچھلے پارے میں سورہ ہجر میں بھی تھا, یہاں بھی آ گیا. تیرا رب کار سازی کرنے والا کافی ہے. تمہارا پروردگار وہ ہے جو تمہارے لیے دریا میں کشتیاں چلاتا ہے تاکہ تم اس کا فضل تلاش کرو. وہ تمہارے اوپر بہت مہربان ہے, اور سمندروں میں مصیبت پہنچتے ہی جنہیں تم پکارتے تھے سب گم ہو جاتے ہیں, صرف اللہ باقی رہ جاتا ہے. پھر جب وہ تمہیں خشکی کی طرف بچا لاتا ہے تو تم منہ پھیر لیتے ہو, پر انسان بڑا ہی ناشکرا ہے. لگتا نہیں کہ اندر کا ایکس رے ہو رہا ہے. تو کیا تم اس سے بے خوف ہو گئے کہ تمہیں خشکی کی طرف لے جا کر زمین میں دھسا دے, یا تم پر پتھروں کی آندھی بھیج دے, پھر تم اپنے لیے کسی نگہبان کو نہ پا سکو؟ کیا تم اس بات سے بے خوف ہو گئے ہو کہ اللہ تعالیٰ پھر تمہیں دوبارہ دریا کے سفر میں لے آئے اور تم پر تند و تیز ہواؤں کے جھونکے بھیج دے, اور تمہارے ماضی والے کفر کے باعث تمہیں ڈبو دے؟ پھر تم اپنے لیے ہم پر اس کا پیچھا کرنے والا کسی کو نہ پاؤ گے. یقیناً ہم نے اولاد آدم کو بڑی عزت دی ہے. اس کو ہائی لائٹ کر, اللہ نے وَلَقَدْ كَرَّمْنَا بَنِي آدَم کہہ کے بتا دیا کہ انسان تو بڑی عزت والا جانور نہ بن, خواہشات کا پجاری نہ بن, ایٹ ڈرنک بی میری نہ ہو, انسان کی تذلیل نہ کر کے اس کو جس جانور کے ساتھ بھی بیاہ دو تو یہ بہ جائے گا, اس کو ادھر کر دو. کبھی انسانوں کو گدے اور کیا کچھ کہا جاتا ہے, کبھی کچھ کبھی کچھ. انسان ہے اصل میں کائنات کی عزت والی چیز, اور انہیں خشکی اور تری کی سواریاں دیں, اور انہیں پاکیزہ چیزوں کی روزیاں دیں, اور اپنی بہت سی مخلوق پر انہیں فضیلت عطا فرمائی. بات شروع ہوئی تھی شیطان کی باتوں سے, اور اینڈ پہ بات ہوئی عزت کی, بیچ میں بات ہوئی مخلص لوگوں کی. کیا پتہ چلا, جتنی شیطان کی بات مانتے اور سنتے جائیں گے اتنی عزت کم ہوتی جائے گی, بالآخر ایسا بندہ ذلیل ہوتا. وقتی طور پہ پمپی اینڈ گلیمری دنیا اس کو اچھی لگتی, لوگ بھی اس کو اچھا کہتے, لیکن لوگ اس کو لائک نہیں کرتے, اسے لو نہیں کرتے. تو شیطان کے طریقوں سے بھی بچنا ہے, اور اللہ تعالیٰ کو اپنا کارساز اور نگہبان سمجھنا ہے, اور دشمن کو پہچاننا ہے. آپ دیکھیے کہ آپ کو اللہ نہ کرے کچھ چیلنج کرے, گھر سے باہر نکلو پھر پوچھوں گا, چلے جائیں گے 911 کو کال کریں گے, پھر انہیں کہیں گے آپ میرے ڈور تک آئیے, مجھے ضروری کام کے لیے باہر جانا ہے. اب جب دشمن تاک میں ہے تو اپنی اولاد کو روڈ پہ چھوڑ دیں گے؟ آج ہمارا حال یہ نہیں ہے, سونا چاندی ہمارا لاکروں میں, پیسے ڈالر کرون پاؤنڈ ہمارے بینکوں میں, اور ہیرے موتیوں سے قیمتی اولادیں ہماری سڑکوں پہ. دنیا کے حوالے کیا ہوا, یہ تو نہیں ہے کہ ہم ان کو چھپا کر اندر کہیں رکھ لیں گے, نکلیں گے وہ. کیا ان کو آپ نے شیطان روپ بنایا, ان کو کیسے سپرے کیے گاؤں کے کہ وہ شیطان سے بچیں؟ کرونا کے دنوں میں آپ نے ماسک لگوا دیے, کوارنٹائن کر دیا. کیا آج آپ نے اپنی بیٹیوں کے چہروں پہ ماسک لگوائے اور کوارنٹائن میں رکھا کہ بیٹا کسی لڑکے کے ساتھ تنہا نہ ہونا؟ کئی جابز ایسی ہیں جس میں انسان کا ایمان جاتا ہے, جان جاتی, عزت جاتی, وہ بچیاں کسی کو نہ بتا سکتی نہ سن سکتی. ایسے ایسے سانحے ان کے ساتھ ہو جاتے, वो अपनी शादी के नाम के साथ घबराती हैं, वो कहती हैं किसको बताएं हमारे साथ क्या हुआ, बाइज्जत बची हैं, लेकिन आपने उनको दूसरों के जूतों में पांव डालने पे अगर तैयार कर दिया या मुआशरे ने कर दिया तो फिर भुगतना पड़ेगा। आप देखिए बहुत स्ट्रॉन्ग रुकू है। शैतान कहता है मैं अपनी आवाज़ों से बहकाऊंगा, हर खिलाफ शरा बात शैतान की आवाज़ है, इसी में गाना है, इसी में बजाना है, इसी में झूठे नारे, इसी में झूठे स्लोगन, मेरा जिस्म मेरी मर्जी, मैं कौन तुम कौन ये कौन। तो अल्लाह करे कि हम शैतान के इस चैलेंज को समझें और इससे खुद भी बचें और अपने बच्चों को भी बचाएं। आगे रुकू नंबर 8 है 71 से 77, हमारे आमालनामे। दुनिया में जो कर रहे हैं ना कोई ना देखे, लेकिन वहाँ सब देखेंगे। यौम नदु कुल अनासिन बिइमामिहिम फमन उतिया किताबहु बियमीनिही। जिस दिन हम हर जमात को इसके पेशवा समेत बुलाएंगे, फिर जिनका भी अमाल नामा दाएं हाथ में दे दिया गया, वो तो शौक से अपना नाम अमाल पढ़ने लगेंगे और धागे के बराबर जरा बराबर भी जुल्म न किए जाएंगे। और जो कोई इस जहां में अंधा रहा वह आखरत में भी अंधा और रास्ते से बहुत ही भटका हुआ रहेगा। ये लोग आपको इस वही से जो हमने आप पर उतारी है बहकाना चाहते हैं, क्या आप इसके सिवा कुछ और ही हमारे नाम से घड़घड़ा लें, तब तो आपको ये लोग अपना दिली दोस्त बना लेते। अगर हम आपको साबित कदम न रखते तो बहुत मुमकिन था कि आप इनकी तरफ कदरे कलील माइल ही हो जाते, फिर तो हम भी आपको दोहरा आजाद दुनिया का करते और दोहरा ही मौत का, फिर आप तो अपने लिए हमारे मुकाबले में किसी को मददगार भी ना पाते। ये तो आपके कदम इस ज़मीन से उखाड़ने ही लगे थे, क्या आपको इससे निकाल दिया गया, हिजरत की तरफ इशारे। ये फिर भी आपके बाद बहुत ही कम ठहर पाए, ऐसा ही दस्तूर इनका था जो आपसे पहले रसूल हमने भेजे, और आप हमारे दस्तूर में कभी रद्दो बदल ना पाएंगे। क्या पता चला, जो कौमें अपने नबियों की नाकदरी करती थी ना और उनको हिजरत पे मजबूर करती थी, वो खुद भी ज़्यादा देर नहीं रहती, आप पीछे पड़ चुके। इधर नबी कौम से निकला, पीछे अजाब आ गया। लिखना चाहें तो लिख लें, नबी अपनी कौम में बिजली की रो की तरह होते थे। जब तक वो बस्ती में थे पूरी मशीनरी काम करती थी, सब चीज़ें अपनी जगह पे थी, जब वो बिजली की रो यानी इलेक्ट्रिक पावर का स्विच निकला सब कोलैप्स हो गए, और फिर ऐसे हुए गोया के बस्ते भी ना थे। अल्लाह अंबिया कराम के ज़रिए नबी सल्लम को बता रहे हैं कि ये जो आपकी दुश्मन कौम है ना, अब इनको बता दो कि हिजरत करीब है। सूरह बनी इसराइल एक बीच का ट्रांजैक्शन दिखा रही है, इधर से इधर, बिल्कुल ये मक्की से मदनी दौर की तरफ ले जाने वाली सूरत है। हमने यहाँ अमाल नामों की बात की तो असहाबुल यमीन और असहाबुल शिमाल का मुख्तलिफ अंजाम सूरह बनी इसराइल आयत 72 में, वमन का नफी हाजी लामा फहु फिल आखिरत यामा वदल्लु सबीला। असहाबुल यमीन कौन है जो दुनिया में अल्लाह के अहकामात को मानते हैं, नेकियों में भाग दौड़ करते हैं, आखिरत में सुरखरू होंगे, और असहाबुल शिमाल जो दुनिया में अंधे बहरे बने रहे, दुनिया 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 आज जिला जिला जिला, लेकिन आखिरत में वो अंधे होंगे, क्योंकि दुनिया में अल्लाह की दी हुई हिदायत से वो अंधे थे। आपने मैंने क्या करना है, फेथ इन एक्शन, अपने आमाल नामे की फिक्र करनी है, यकीन रखना है कि क़यामत के दिन हमारे हर अमल की जज़ा और सज़ा पूरे अदल से मिलेगी, और अल्लाह हमें इसकी तौफीक दे। अब यहाँ से चूँकि मक्का का आखिरी दौर है, मदीना में जाकर नमाज फ़र्ज़ होनी थी, आपको बड़ी खूबसूरत चीज़ समझ आने लगी है। सूरत के शुरू में क्या था, वाक़े मेराज, सुभान अल्लज़ी अस्रा बिअब्दिही लैला मिनल मस्जिदिल हराम इलल मस्जिदिल अक्सा, और मेराज के तहाइफ गिफ्ट्स में से एक तोहफा या गिफ्ट नमाज, ये आए थे नमाज के वक्त के लिए। जब अल्लाह के नबी मेराज करके आ गए तो अगले दिन जिब्राइल आए तो आपके साथ बिल्कुल इब्तदाई वक्तों पे नमाज पढ़ी, फिर चले गए, फिर अगले दिन आए तो उससे इंतहाई वक्त पे, फिर आपको जाते जाते एक पैगाम दे गए कि आपकी उम्मत की नमाजों के औकात इस वक्त से इस वक्त के बीच में होंगे। सारा साल तो लोग ये सवाल नहीं पूछते, लेकिन रमज़ान में ये सवाल पूछा जाता है, मुझसे भी पूछ लिया किसी ने कि भाई ये फजर की नमाज के इतने मुख्तलिफ टाइम है, कई जगह आप तो भी अमेरिका में बैठे हैं ना, कभी जाकर अगर आपने नमाजों के टाइम पूछने तो नॉर्वे वालों से पूछिए। فجر اور مغرب، مغرب کو بھی نہیں اتنا پوچھتے، فجر اور عشاء، انبیلیویبل ڈفرینس. آپ آج کل چلے 5 منٹ 10 منٹ کا فرق دیکھ رہے ہیں نا کیلنڈر میں، ایک مسجد نے یہ کہا کہ 6:40 ہے، کسی نے کہا 6:20 ہے، کسی نے 30 کہہ دیا، دیٹس اٹ. ناروے میں ایک ایک نماز اور اسپیشلی فجر میں مسجدوں اور مختلف لوگوں کے جو ایپس ہیں اس میں ایک ایک گھنٹے کا فرق ہے، دو دو گھنٹے، ڈیڑھ ڈیڑھ ڈھائی گھنٹے کا بھی فرق ہے. اور ادھر روزہ کھولنے میں آپ کا تو اللہ کا شکر ایک ہی وقت ہے نا، کم از کم سن رائز اور سن سیٹ تو کوئی نہیں چینج کرتا نا، لیکن وہاں کئی لوگ ایسے بھی ہیں کہ عصر کے بعد روزہ کھول لو، ہو گیا پورا، کیونکہ 22 گھنٹے کا روزہ کون رکھے. تو یہ جو فلیکسیبلٹی ہے نا دین کی، دیٹس دا بیوٹی. اب ذرا سنیے کہ اللہ آپ کو کیسے دے رہے ہیں اشارے. ڈائریکٹ بھی تو اللہ ایک لائن میں دے دیتے، فجر اتنے بجے، ظہر اتنے بجے، تو پھر یہ سب کے لیے کیسے سیٹ ہوتی. کچھ گلوب میں ادھر ہیں، کچھ پہ نارتھ میں، کچھ ساؤتھ میں. اللہ کے دین میں یہ خوبصورتی لیجیے، فلیکسیبلٹی. خود قرآن سنت سے جڑے رہیں، دوسروں کو کافر جہنمی مشرق نہ کریں، ورنہ امت کی اصل ٹوٹ جاتی ہے. تو کیا ہے آیت 78 سے 84، رکوع نمبر 9، 5 نمازوں کے اوقات. اقیم الصلاۃ لدلوک الشمس الی غسق اللیل، غسق اللیل وقرآن الفجر. نماز کو قائم کریں آفتاب کے ڈھلنے سے لے کر رات کی تاریکی تک. یہ کون سی دو نمازیں ہوں؟ مغرب اور عشاء. اور فجر کا قرآن پڑھنا بھی، یہ کون سی ہو گئی؟ فجر. یقیناً فجر کے وقت کا قرآن پڑھنا حاضر کیا گیا. رات کے کچھ حصے میں تہجد کی نماز میں قرآن پاک کی تیاری کریں. یہ زیادتی یہ حکم آپ کے لیے ہے، ان قریب آپ کا رب آپ کو مقام محمود پر کھڑا کرے گا. اور دعا کیا کریں کہ میرے پروردگار مجھے جہاں لے جا اچھی طرح لے جا، اور جہاں سے نکال اچھی طرح نکال، اور میرے لیے اپنے پاس سے غلبہ اور امداد مقرر فرما دیں. اللہ کے نبی نے مکہ سے مدینہ کی ہجرت میں یہ دعا مانگی، آپ یہاں اس دعا کو مانگیں گے، اور اپنے لیے ہر جگہ ادھر آتے ہیں نا مانگ کے، ادھر سے بھی نکلیں گے نا مانگ کے نکلیں، گھر سے نکلتے ہیں مانگیے، گھر جاتے ہیں مانگیے، آپ کی بیٹی مکے سے سسرال کی دہلیز پہ قدم رکھتی ہے مانگے، آپ کے شوہر جاب پہ جا رہے ہیں مانگے. یہ دعائیں اس لیے نہیں ہوتی کہ ان کو کچھ خاص چیزوں کے ساتھ ریلیٹ کر دیا جائے. دعا کے ترجمے پہ غور کرتے ہوئے مانگیے گا، ربی ادخلنی مدخل صدق واخرجنی مخرج صدق واجعل لی من لدنک سلطانا نصیرا. بولیے آمین. اس دعا کی وجہ سے مکہ سے مدینہ جاتے ہوئے کیا ہوا؟ اب میں آپ کو اپنی عادت سے مجبور صرف ایک منٹ ہی زیادہ زیادہ لوں گی، اس پہ غور کراؤں. ربی ادخلنی مدخل صدق، اے اللہ مجھے داخل کر سچائی کے ساتھ. اللہ کے نبی کہاں داخل ہو رہے تھے؟ مدینہ میں. ٹھیک ہے، مدخل ادھر کون سی جگہ؟ مدینہ. واخرجنی مخرج صدق، اور مجھے نکال، نکالنا صدق، کہاں سے نکل رہے تھے؟ مکہ سے. چلیے وجلی میں سوال لکھیے، علماء بہت غور کرتے ہیں اس پہ، کہتے ہیں پہلے مکہ سے نکلے پھر مدینہ میں آئے نا. دیکھیے نا، پہلے آپ کا ڈپارچر ہوتا ہے، ارائیول تو بعد میں ہوتی ہے. لوگ آپ سے جانے کا وقت پوچھ رہے ہوتے ہیں کہ وہاں پہنچنے کا پوچھتے ہیں؟ تو ادھر الٹ کیوں؟ یہ ہیز فوڈ فار یور تھاٹ. پہلے مدینہ میں داخلہ، بعد میں مکہ سے نکلنا. وائے علماء کہتے ہیں کہ مکہ سے نکلنے کا ذکر بعد میں اور مدینہ میں داخل ہونے کا ذکر پہلے کیوں کیا؟ کیونکہ اس سے پہلے کہ نبی مدینہ میں داخل ہوتے، مدینہ والوں کے دلوں میں نبی کی محبت داخل ہو گئی تھی. اللہ اکبر کبیرہ. مصعب بن عمیر، سعد بن زرارہ، یہ وہ تھے جنہوں نے آج کی زبان میں ریکارڈنگیں سنا سنا کر لوگوں کے دل نبی کے لیے تیار کیے. ان کا اجر کبھی نہیں جائے گا. سعد بن معاذ، اور وہ تو سردار تھے، مصعب بن عمیر تو پہلی جنگ میں، دوسری میں یعنی غزوہ احد میں شہید ہو گئے. کوئی اسلام کے پودے پہ انہوں نے مہارے نہیں دی، انہوں نے کوئی بڑے بڑے آرگنائزیشنز اور بڑے بڑے انسٹیٹیوٹ نہیں دیکھے اسلام کے، لیکن وہ کامیاب ہو گئے. یہ ہے اصل میں نیکیوں کو بڑھانے کا طریقہ، کہ اللہ مجھے کھاد بنا دے، مجھے نئے کام کا ذریعہ بنا دے، میرے ذریعے سے خیر ہو. اوپر لوگوں کو جھاڑ دکھتا ہے، کس پہ کھڑا ہے؟ جھاڑ کی. آپ جھاڑ دیں، جھاڑ تو سال میں دو تین دفعہ کٹتا ہے، جڑ نہیں کٹتے. جڑ ہٹی تو پودا ختم. یہ صحابہ کی خوبیاں تھیں، یہ تھے وہ لوگ جنہوں نے یہ نہیں کہا کہ اچھا ایسے کیسے کیسے سنیں گے. اللہ کے نبی کے مکہ سے مدینہ جانے سے پہلے، میں صرف حافظے سے بھی اگر بولوں نا، تو تقریباً 60-70 لوگ مدینہ میں مسلمان ہو چکے تھے، 100 کچھ مکہ سے گئے، ٹوٹل 200 لوگ تھے. آج آپ میں اپنے جیسے لوگوں کو دیکھیں، ہماری بات ہزاروں لوگ سننے لگ گئے. لا حول ولا قوۃ الا باللہ، نہ وہ ایمان نہ وہ عمل، لیکن یہ اللہ کی رحمت ہوتی ہے. اب سنیے وہ جملہ جو نبی کی زبان پہ تھا، اور فتح مکہ کے موقع پہ جو بات شروع ہوئی تھی، اس کو اللہ نے قیامت تک ختم کرنا. یہ ہے نصر من اللہ وفتح قریب. وقل جاء الحق وزهق الباطل ان الباطل كان زهوقا. اور اعلان کر دے کہ حق آ چکا اور نا حق نابود ہوا. یہ ہے کفر کا طور جو آپ کو پارے کا تھیم دیا. ادھر بنی اسرائیل سے مقابلے پہ کفر ٹوٹے گا، اور ادھر مکہ والوں سے لڑائی جھگڑے کے بعد بغیر کسی خون بہائے حق حق ہوگا. یقیناً بادل تھا بھی نابود ہونے والا، یعنی ختم ہونے والا. کس تلوار سے اللہ کے نبی نے مکہ کے 13 سال میں لوگوں کو کفر کے سر کو توڑا تھا؟ کوئی تلوار نہیں آئی، کوئی کچھ نہیں ہوا. یہ باطل پہ حق کی چوٹ کیسے ماری تھی؟ قرآن، دوبارہ قرآن. وجاہد بھی جہادن کبیرہ، آگے ہم پڑھنے والے ہیں سورہ فرقان آیت 52 میں آئے گا. مکہ میں جو ویپن یوز کیا گیا تھا وہ قرآن تھا. سنیے، یہ قرآن جو ہم نازل کر رہے ہیں مومنوں کے لیے تو سراسر شفا اور رحمت ہے. ہاں، ظالموں کو سوائے نقصان کے اور کوئی زیادتی نہیں ہوتی. اور انسان پر جب ہم اپنا انعام کرتے ہیں تو وہ منہ موڑ لیتا ہے اور کروٹ بدل لیتا ہے، اور جب اسے کوئی تکلیف پہنچتی ہے تو مایوس ہو جاتا ہے. کہہ دیجئے کہ ہر شخص اپنے طریقے پہ عامل ہے، جو پوری ہدایت کے راستے پر ہے انہیں تمہارا رب کی بخوبی جاننے والا ہے. یعنی خرے کی شاکلہ فرق ہوتی ہے، کل یا ملولا شاکلہ. اس پہ تو یہ جملہ لکھ لیجئے کہ جیسے ہماری شکلیں ہیں ویسے ہی ہماری شاکلہ ہے. اور لوگ مختلف ہوتے ہیں، غلط نہیں ہوتے، کیونکہ ہر ایک کی اپنی شکل ہے. ایک آیت ایمان سے متعلق، 82 بنی اسرائیل. وَنُنَزِّلُ مِنَ الْقُرْآنِ مَا هُوَ شِفَاءٌ وَرَحْمَةٌ. قرآن مومن کے لیے رحمت ہے اور اس کے ہر دکھ کی دوا ہے. اللہ ہمیں اس کتاب سے جوڑ دے. فیتھ ان ایکشن، صبح کے وہ قرآن پڑھنے کو معمول بنانا، تہجد کی نماز پڑھنے کی عادت اپنانی ہے، نعمت ملنے پر اللہ تعالیٰ کا شکر ادا کرنا ہے اور نعمت کا صحیح استعمال کرنا، سختی پہنچنے پر اللہ تعالیٰ سے نا امید نہیں ہونا. کیا پتہ چلا کہ اپنی زندگی میں اگر ہم تھوڑا سا بھی شعور لے آئیں تو ہماری صبح زندہ ہو جائیں گی. اس کو مشہود کیوں کہا گیا؟ ان قرآن الفجر کانا مشہودہ. مشہود ہے تو شاہد کون ہے؟ فرشتے. رات کے اعمال لکھنے والے فرشتے فجر پہ، اور دن کے اعمال لکھنے والے فرشتے فجر پہ اور عصر پہ ڈیوٹی چینج کرتے ہیں. یہ آپ کی ڈیوٹی چینج ہوتی ہے نا ہر گھنٹے بعد، مثال ہے، ایسا ہے تو نہیں ہے. بالکل اسی طرح سے آپ سمجھیے کہ فرشتوں کے آنے اور جانے کے اوقات پہ جو دو نمازیں ہیں نا، فجر اور عصر، یہ دو گواہی ہیں، اس لیے اس کو مشہود کہتے ہیں. اب آگے روح کی کچھ باتیں، جو سب کا بڑا فیوریٹ ٹاپک ہوتا ہے، روحوں کی باتیں، اسپرٹ. رکوع نمبر 10 ہے، 85 سے 93 ہے. قرآن جیسا کلام کوئی پیش نہیں کر سکتا. اب آپ کے دل اس بات کی گواہی دینے لگ گئے، قرآن جیسا کلام کوئی پیش نہیں کر سکتا. ابھی یہ جب نے ننزل والی بات کی نا، اس کو ذرا سامنے رکھ کر سنیے گا. وَيَسْأَلُونَكَ عَنِ الرُّوحِ قُلِ الرُّوحُ مِنْ أَمْرِ رَبِّي. اور جو لوگ آپ سے روح کے بارے میں سوال کرتے ہیں، آپ جواب دیجئے کہ روح میرے رب کے حکم سے ہے اور تمہیں بہت ہی کم علم دیا گیا ہے، اور اگر ہم چاہیں تو جو وہی آپ کی طرف ہم نے اتاری ہے سب سلب کر لیں. کچھ نہیں ہوا. اللہ کے نبی پہ عنایتوں کا جو ریئیکشن تھا وہ بہت بڑا تھا. اگر آپ میں سے کوئی حافظ ہے और उसे कोई कह दे अगर हम चाहे ना तुम्हारे दिमाग से एक एक आयत निकाल लें, बच्चों को कोई कह दे, इतनी बड़ी इसमें धमकी है, इतना फख्र ना करना, फर फर कुरान पढ़ते हो, तर्जुमा पढ़ते हो, तजवीद आती है, अब देखो पारे पे पारा भी पढ़ रहे हो, बल्कि पढ़ा रहे हो, ये अल्लाह की तरफ से है, जब चाहे वो छीन ले। फिर आपको इसके लिए हमारे मुकाबले में कोई हमायती मैसर ना सके सिवाय आपके रब की रहमत के, यकीनन आप पर इसका बड़ा फजल है। कह दीजिए कि अगर तमाम इंसान और कुल जिन्नात मिलकर कुरान के मिसल लाना चाहें तो इन सब से इसके मिसल लाना नामुमकिन है, वो आपस में एक दूसरे के मददगार भी बन जाएं। हमने तो इस कुरान में लोगों के समझने के लिए हर तरह से मिसालें बयान कर दी, मगर अक्सर लोग इनकार से बाज नहीं आते। कुरान कुरान और कुरान, यही पैगाम है बनी इसराइल के नाम, इस कुरान को थाम लो अल्लाह तुम्हें इज्जत दे देगा। उन्होंने कहा कि हम आप पर हर किस ईमान लाने के नहीं, यहाँ तक कि आप हमारे लिए ज़मीन से कोई चश्मा जारी ना कर दें, या खुद आपके लिए ही कोई बाग को खजूरों और अंगूरों का, और इस दरमियान आप बहुत सी नहरें जारी कर दिखाएं, या आप आसमान को हम पर टुकड़े टुकड़े करके गिरा दें। ये क्या हो रहा है? फरमाइशी प्रोग्राम, मुतालबे कर रहे थे और क्या कह रहे हैं, हमारे पर आसमान गिरे। वो कहते ना कि अनोखा लाडला, खेलन को मांगे चांद, ना मानने के सोबाने। ये वो दौर है बनी इसराइल सूरत के नज़ूल का, जब मौजज़े तलब करते थे, अच्छा कोहे सफ़ा सोने का हो जाए, लेकिन मुतालबे बड़े अजीब हो गए, बच्चों वाली बातें। आपको नहीं पता बच्चे कहते इसको तोड़ो इसको जोड़ो। और भी ज़रा इनके फरमाइशी प्रोग्राम सुनिएगा, या आप खुद अल्लाह ताला को और फरिश्तों को हमारे सामने ला खड़ा कर दें, देखिए ज़रा छोटा मुँह बड़ी बात, या आपके अपने लिए कुछ सोने का घर हो जाए, या आप आसमान पर चढ़ जाएं, क्योंकि ये कोई करतब दिखाने वाला नबी है नऊज़ बिल्लाह। और हम तो आपके चढ़ जाने का भी उस वक्त तक यकीन नहीं करेंगे जब तक आप हम पर कोई किताब पर जाएं और ऊपर से छज्जे में से तरह आसमान से किताब लेकर आएं और फिर हम उसे खुद पढ़ लें। ये क्या हुआ कि आप क्या जिब्राइल आता है, ना ना ना, हमारे पास डायरेक्ट किताब आए और हम पढ़ें, हम फिर मानेंगे। मानना इन्होंने फिर भी नहीं था। जवाब दे दीजिए इनको, क्या आप जवाब दे दें कि मेरा परवरदिगार पाक है, मैं तो सिर्फ एक इंसान ही हूँ जो रसूल बनाया गया हूँ। तो आज आपसे भी लोग ऐसे ही मुतालबे करते हैं जब आप उनको कुरान की दावत देते हैं। दिल नहीं करता दूसरी बार कहने को कि क्यों किसी को गुनाहगार किया जाए, लेकिन बात यह है कि वमा कदरुल्लाह हक्का कदर, अल्लाह की मार्फत नहीं होती ना, तो हमें अल्लाह के कलाम की भी मार्फत नहीं होती। तो दो आयतें ईमान से मुतल्लिक, 90 बनी इसराइल ना मानने के सो बहाने, और 93 इसरा दाई का काम पहुंचाना है, मनवाना नहीं। अगर अल्लाह के नबी ज़ोर ज़बरदस्ती करके मुतालबे पूरे भी करवा देते ना, मानना इन्होंने फिर भी नहीं था, तो जिनको नहीं आना होता वो नहीं आते। फेथ इन एक्शन, रूह और कुरान दोनों आसमानी हैं। अपनी रूह को कुरान के पानी से सिराफ करना है, ज़िंदगी के हर मामले में कुरान पाक से रहनुमाई लेनी है, और अपने लिए दुआ करनी है कि अल्लाह मरते दम तक ये कुरान हमारे हाथों पे और हमारी ज़ुबान पे हो। आगे रुको नंबर 11, 94 से 100, एतराज़ात के जवाब। अब ये जो पीछे उन्होंने फरमाइशी प्रोग्राम पेश किया ना, तो अल्लाह ताला ज़रा उसका रिस्पांस क्या दे रहे हैं। वमा मना नास युमिनु इस जाहुमुल हुदा, लोगों के पास हिदायत पहुँच चुकने के बाद ईमान से रोकने वाली सिर्फ यही चीज़ रही कि उन्होंने कहा, क्या अल्लाह ने एक इंसान को ही पैगंबर बनाकर भेजना था, यानी नाउज़ बिल्लाह अल्लाह को कोई और नहीं मिला कि जिसको पुकारते और जिसके साथ पैगाम हिदायत लेकर आते। पता क्या चला कि वो लोग जो वाकई नहीं मानना चाहते, वो सिर्फ एतराज़ बराए एतराज़ करते हैं, और उनका हाल क्या होता है इसी का तذکرہ इन आयात में करके बता दिया गया कि एतराज़ सबसे बड़ा क्या था। देखिए कि नबी की बशरियत और नबी की नूरानियत, यानी नबी इंसान थे या फरिश्ते, ये हर दौर में हुआ और होता ही रहा। क्या कहते थे कि इन्होंने कहा कि क्या अल्लाह ने एक इंसान को ही रसूल बनाकर भेजा। आप कह दीजिए अगर ज़मीन में फरिश्ते चलते फिरते और रहते बसते होते तो हम भी इनके पास किसी आसमानी फरिश्ते ही को रसूल बनाकर भेजते। कह दीजिए कि मेरे और तुम्हारे दरमियान अल्लाह ताला का गवाह होना काफ़ी है, वो अपने बंदों से खूब आगाह और बखूबी देखने वाला है। अल्लाह जिसकी रहनुमाई करे वो तो हिदायत चाहता है, और जिससे वो रास्ते भटका दे। नामुमकिन है कि तू इसका कोई मददगार इसके सिवा किसी और को पाए। ऐसे लोगों का हम बरोज़े क़यामत औंधे मुँह हशर करेंगे, यहाँ तक कि वो अंधे गूंगे और बहरे होंगे। इनका ठिकाना जहन्नुम होगा जब कभी वो बुझने लगेगी। हम इन पर इसे और भड़का देंगे। किसी तंदूर में लगी हुई दलीली लकड़ियों को जन्मे लाए। ज़रा सी आग कम होती है ना तो रोटी बनाने वाला या बाली उसमें और ईंधन डालती है। जहन्नुम में मुस्तकिल ईंधन फ्राहम किया जाएगा, कंटिन्यू सप्लाई ऑफ दी फ्यूल, ताकि उसका टेम्परेचर कम ना हो। ये सब हमारी आयतों से कुफर करने और इसके कहने का बदला है कि क्या जब हम हड्डियाँ और रेजे रेजे हो जाएंगे फिर हम नई पैदाइश में उठ खड़े कर दिए जाएंगे। क्या उन्होंने इस बात पर नज़र नहीं की कि जिस अल्लाह ने आसमान और ज़मीन को पैदा किया है वो इन जैसों की पैदाइश पर पूरा कादिर है। इसी ने इनके लिए एक ऐसा वक्त मुकर्रर कर रखा है जो शक को शुबे से यकसर खाली है। लेकिन जालिम लोग इनकार किए बगैर रहते ही नहीं। कह दीजिए कि अगर बिलफर्ज तुम मेरे रब की रहमतों के ख़जानों के मालिक बन जाते तो तुम इस वक्त भी इसके खर्च हो जाने के खौफ से इसको रोके रखते। और इंसान है ही तंग दिल। क्या पता चला ईमान से मतलब आयत 94, अल्लाह ने इंसानों में रसूल चुनकर हमारे लिए बेहतरीन मिसालें कायम की हैं, लेकिन जिनको नहीं मानना था उन्होंने रसूलों की भी नहीं मानी। और आज आप जो कहते हैं ना कि लोग अच्छा बताते ही नहीं इसलिए आते ही नहीं लोग, तो अगर रसूल भी आ जाए तो नहीं माने। ये तो अल्लाह का शुक्र है कि आज रसूल नहीं है। बहुत सारों का भरम रुकावट। अमल का नुक्ता तंग दिली और तंग नसरी से काम नहीं लेना। जब सामने हिदायत का कोई ऐसा मौका आ जाए जिसको इख्तियार करके जिसको अपना कर हम अपने आप को अल्लाह की नज़रों में अच्छा बना सकें तो उस पर लब्बैक कहना है। और अल्लाह ताला आपके मेरे लिए इस अमल को आसान कर दे। आखिरी रुकू है सूरत का, रुकू नंबर 12, 101 से 111 कुरान पाक को पढ़ने के आदाब। वलकद आतैना मूसा तिस्सा आयातिन बय्यिनात। ज़रा सा रुकिए, सूरत का पहला रुकू किस से मुतल्लिक था? बनी इसराइल से। अब आखिरी भी, ये दो ब्रैकेट्स हैं, ये सूरतों के शुरू और आखिर। ये एक ख़ास इल्म है, उलूमुल कुरान का एक पार्ट है। अल्हम्दुलिल्लाह हम अपनी फ्राइडे क्लास जो रमज़ान के बाद कंटिन्यू होगी उलूम अल मदन, उसमें इसको पढ़ेंगे। ये कुरान के उलूम में डूब कर देखो ये कुरान कितना बड़ा मौजज़ा है। तो क्या फरमाया, हमने मूसा अलैहिस्सलाम को 9 मौजज़े बिल्कुल साफ साफ अता फरमाए। तो खुद ही बनी इसराइल से पूछ ले कि जब वो इनके पास पहुँचे तो फिरौन बोला कि मूसा मेरे ख्याल में तो तुझ पर जादू कर दिया गया है। मूसा ने जवाब दिया, ये तो तुझे इल्म हो चुका कि आसमान और ज़मीन के परवरदिगार ने ये मुझसे दिखाने समझाने को नाजिल फरमाए हैं। ऐ फिरौन मैं तो समझ रहा हूँ कि तू यकीनन तबाह और हलाक किया गया है। आखिर फिरौन ने पुख्ता इरादा कर लिया, इन्हें ज़मीन से ही उखेड़ दे। तो हमने खुद इसे और इसके तमाम साथियों को गर्क कर दिया। इसके बाद हमने बनी इसराइल से फरमा दिया कि सर ज़मीन पर रहो सहो, हाँ जब आखिरत का वक्त आएगा हम सब को समेट लपेट कर ले आएंगे। रोल ऑन। और आज वो वक्त आ गया, पूरी दुनिया से अल्लाह ने चुन चुन के इस कौम को एक ज़मीन के छोटे से खित्ते पे रखा है ताकि सफाया आसानी से हो जाए। ये आयतें इसकी दलील है, अहादीस में बहुत कुछ है इसके बारे में। और हमने इस कुरान को हक के साथ उतारा और ये भी हक के साथ उतरा। हमने आपको सिर्फ खुशखबरी सुनाने वाला और डराने वाला बनाकर भेजा है। कुरान को हमने थोड़ा थोड़ा करके इसलिए उतारा है कि आप इसे बमोहलत लोगों को सुनाएं, और हमने खुद भी इसे बतदरीज नाजिल फरमाया है। ये जो इस वक्त आप में पढ़ रहे हैं ना, ये कौन सा दौरे कुरान का स्टाइल तेज़ बारिश की तरह होता है। एकदम मौसम बदलता है ना, गर्मी और बारिश हुई तो एकदम रुत बदल गई। ये आपके दिल की रुत को बदल गए। लेकिन ये जो आयत 106 की आयत नंबर है ना, इसको नोट कर लें। ये है वो कुरान जो हम रमज़ान के बाद आपको ऑफर करेंगे। लफ्ज़ पर लफ्ज़ तर्जुमा, वो है रत्तल ना हो तरतील, छोटा था फ़र्क ना, छोटा छोटा एक लॉन्ग टर्म कुरान, तब्दीली उससे आती है। अभी आपके अंदर बहुत हलचल हो रही है, उत्तल पुत्तल हो रही है, जैसे कोई तेज़ बारिश आती है तो कभी कभी घरों के अंदर भी पानी आ जाता है, कारपेट भीगते हैं। इस वक्त आपके दिलों का ये हाल है, लेकिन ये ज़्यादा देर नहीं रहेगा। اور عید کی پارٹیوں نے وہ خوش پورا کرنا ہے کہ اللہ کی بنا یہ سارا پانی ختم ہو جانا. ہاں جڑے رہیں گے تو یہ تو بہتری, یہ آپ کے دلوں کی مٹی نرم کر رہا. ابھی سے نیت کرو, کہہ دیجئے تم اس پر ایمان لاؤ یا نہ لاؤ, مانتے ہو تو مانو, نہیں مانتے تو نہ مانو. جنہیں اس سے پہلے علم دیا گیا ہے ان کے پاس تو جب بھی ان کی تلاوت کی جاتی ہے تو وہ ٹھوڑیوں کے بل سجدے میں گر پڑتے ہیں. نہ یہ رکوع ہے نہ سجدہ, لیکن رکوع میں تو ہماری کمر بینڈ ہوتی ہے نا, اور بالکل ایسی ہونی چاہیے 90 کا اینگل, تو قیمہ ظاہرہ جیسے یہ قائم, اور سجدے میں ہم ایسے ہوتے ہیں پورے 45 کے اینگل پہ. یہ کیا ہے؟ یہ سبمیشن ہے, اذقانی سجدہ, یہ تھوڑی کا سجدہ اطاعت کا سجدہ. سنیے اب اس کو دوبارہ. فرمایا انہیں جن کو علم دیا گیا ان کے پاس تو جب اس کی تلاوت کی جاتی ہے تو وہ ٹھوڑیوں کے بل سجدے میں گر پڑتے ہیں, اندر سے کمٹ کر لیتے ہیں, باہر والوں کو بعد میں بتاتے ہیں کہ میں نے یہ کام کرنا, اور کہتے ہیں کہ ہمارا رب پاک ہے, ہمارے رب کا وعدہ بلا شک کو شبہ پورا ہو کر رہنے والا ہے. وہ اپنی تھوڑیوں کے بل روتے ہوئے سجدے میں گر پڑتے ہیں, یعنی پھر اصل کام بھی کر دیتے ہیں, اور ان کے اندر اللہ کی اتنی محبت ہے کہ بس جد وقت تر. یہ قرآن آپ کو دن بدن اللہ کا قرب دیتا ہے, اور یہ قرآن ان کی عاجزی اور خشوع خضوع بڑھا دیتا ہے. یہ ایک سجدہ جسے تو گراں سمجھتا ہے, ہزار سجدے سے دیتا ہے آدمی کو نجات, اور اللہ آپ کو مجھے آج یہ سجدہ نصیب کر دے. کہہ دیجئے کہ اللہ اللہ کہہ کر پکارو, یا رحمان کہہ کر, جس نام سے بھی پکارو, تمام اچھے نام اسی کے ہیں. نہ تو اپنی نماز بہت بلند آواز سے پڑھ, اور نہ ہی بالکل پوشیدہ, بلکہ اس کے درمیان کا راستہ تلاش کر لے. اور یہ کہہ دیجئے کہ تمام تعریف اللہ ہی کے لیے ہے, جو نہ اولاد رکھتا ہے, نہ اپنی بادشاہت میں کسی کو شریک و ساجی رکھتا ہے, اور نہ وہ کمزور ہے کہ اسے کسی کی ضرورت ہو, اور تو اس کی پوری بڑائی بیان کرتا رہے. کیا پتہ چلا؟ رب کی بڑائی سے بات شروع ہوئی سورت کے آخر میں, ایمان کی ایک آیت 107, قل آمنوا بہ او لا تؤمنوا, چوائس از یورس, دا بال از ان یور کورٹ ناؤ. اللہ نے پہنچا دیا, حق ادا کروا دیا, اب تمہاری مرضی ہے کہ اس پہ عمل کرو. اور وہ کیا کہ جو اللہ کے در کا بن جاتا ہے وہ در بدر بھٹکنے سے بچ جاتا ہے, اور اللہ میں ایک در پہ لگا دے. سجدے کی آیتیں یہاں گزری ہے, کائنات کی ہر چیز اللہ کے آگے سجدہ ریز ہے, ہمیں بھی اللہ تعالیٰ کے ہر حکم کے آگے سر تسلیم خم کرنا ہے. دیکھیے گا پارے کا آغاز کس سے ہوا, سبحان الذی سے. بنی اسرائیل کا ماضی تھا, اختتام بھی بنی اسرائیل کی موجودہ حالت سے ہوا.